اور پھر ابھی یہ بات چلی رہی تھی کہ بیچ میں اصل مضمون کو ڈراپ کر کے ایک دوسرا مضمون شروع کر دیا گیا. کیا؟ لا تحرک بہ لسانک لتعجل بہ. اے نبی صلی اللہ علیہ وسلم, اس وحی کو جلدی جلدی یاد کرنے کے لیے اپنی زبان کو حرکت نہ دیجیے. کیوں؟ ان علینا جمعہ, بے شک ہمارا ذمہ ہے اس کا جمع کرنا. وقرآنہ, اور اس کا پڑھوا دینا. فاذا قرأناہ, تو جب ہم پڑھ رہے ہوں اس کو. فاتبع قرآنہ, تو آپ پیروی کیجیے اس کے پڑھنے کی. ثم ان علینا بیانہ, پھر بے شک ہمارے ہی ذمہ ہے اس کا بیان کرنا, یعنی ہم اس کو خود ہی بیان کریں گے, اس کی وضاحت کریں گے. حضرت جبریل علیہ السلام جب وحی لے کر آتے تھے تو آپ صلی اللہ علیہ وسلم ان کے وحی سنانے کے ساتھ ساتھ خود بھی پڑھتے تھے. جیسے آپ میں سے کچھ لوگ جو قرآن لگی ہوتی تو ساتھ پڑھتے ہیں نا اونچے اونچے, یا ٹیچر ترجمہ کروا رہی ہوتی تو آپ ساتھ ساتھ ترجمہ دہرا رہے ہوتے ہیں اور اسی جگہ بیٹھ کے یاد کر رہے ہوتے ہیں. اس چیز سے منع کیا گیا کہ ایسا نہ کیا کرے. جب پڑھا جا رہا ہو, پڑھایا جا رہا ہو, تو صرف غور سے سنو. کیونکہ جتنا زیادہ غور سے سنو گے اتنا ہی زیادہ دل میں اترے گا, اتنا ہی زیادہ سمجھ میں آئے گا. اور اگر کہیں سے کچھ بھول گئے تو آپ فکر نہ کریں, اللہ تعالیٰ آپ صلی اللہ علیہ وسلم کو فرشتے کے ذریعے پھر پڑھوا دیں گے, سمجھا دیں گے. یعنی جبریل علیہ السلام جو وحی لے کر آتے تھے تو آپ صلی اللہ علیہ وسلم بھی ان کے ساتھ اجلت سے پڑھتے تھے کہ کہیں کوئی لفظ بھول نہ جائے, کوئی رہ نہ جائے, چھوٹ نہ جائے. اللہ تعالیٰ نے آپ کو فرشتے کے ساتھ ساتھ اس طرح پڑھنے سے منع کر دیا کہ جب جبریل پڑھ رہے ہوں تو آپ سنیں, آپ ساتھ نہیں پڑھیں. کیونکہ توجہ سے اگر لسننگ نہیں ہوئی تو دل میں جمے گا نہیں. یہ مضمون پہلے بھی گزر چکا ہے سورۃ طہٰ میں. وَلَا تَعْجَلْ بِالْقُرْآنِ مِنْ قَبْلِ أَنْ يُقْضَى إِلَيْكَ وَحْيُهُ, کہ آپ قرآن پاک کو پڑھنے میں جلدی نہ کریں اس سے پہلے کہ اس کی وحی مکمل کر دی جائے. یعنی جب وحی پوری اتر جائے پھر اس کے بعد آپ پڑھنا شروع کریں. اس وقت قرآن کا جو حصہ اتر چکا ہے اس پر ساری توجہ رکھیں, یا اتر رہا ہے اس کو غور سے سنیں, اور جو ابھی اترا نہیں اور جس سے آپ کو مخاطب نہیں کیا گیا اس کی طرف توجہ نہ دیں. اور یہ بات صرف نبی صلی اللہ علیہ وسلم کے لیے نہیں, ہم سب کے لیے بھی ہے کہ جس وقت جو پڑھایا جا رہا ہے وہی پڑھیں, جو بات کی جا رہی ہے اسی پر توجہ رکھیں, اسی کو غور سے سنیں. بعض اوقات آپ لوگ کیا کرتے ہیں, ڈسکشن ایک ٹاپک پہ چل رہی ہوتی ہے, ابھی وہ ٹاپک کشنا ہوتا ہے, بات مکمل نہیں ہوتی, تو یکایک ایک شخص بالکل موضوع بدل دیتا ہے, ٹوٹلی کوئی اور بات شروع کر دیتا ہے. اس سے سننے والوں, اثر قبول کرنے والوں کے اندر ایک ریپلشن سی آتی ہے کہ ابھی وہ کچھ اور سننا چاہتے ہیں اور کسی نے ان کو بالکل کچھ اور سنوا دیا. تو یہ سیکھنے اور سکھانے کے عمل میں ڈسٹریکشن پیدا کرتا ہے. انسان اس وقت تک صحیح طور پہ سیکھ نہیں سکتا جب تک کہ سیکھنے کے ادب آداب سے واقف نہ ہو. جیسے ایک شخص صحیح کھانا پکا نہیں سکتا اگر وہ طریقہ نہ جانتا ہو, تو پڑھنے پڑھانے کا کام تو کھانا پکانے سے زیادہ مشکل ہے, زیادہ محنت طلب ہے, توجہ طلب ہے. اگر آپ پوری توجہ سے بات سنتے نہیں تو سمجھے گی بھی نہیں, جب سمجھ نہیں آئے گی تو ایکسپریس بھی نہیں کر سکیں گے, عمل بھی نہیں کر سکیں گے. تو سارا دار و مدار کس پر ہے؟ غور سے سننے پر. اسی لیے تو آپ دیکھیں نا, جنات نے جب غور سے سنا تو ان کے دل پر اتر گیا. انا سمعنا قرآنا عجبا یہدی الی الرشد فآمنا بہ, فوراً ایمان قبول کر لیا, ایمان لے آئے, کیونکہ دل میں اتر گیا تھا نا. تو اگر وہ سننے کے ساتھ ساتھ خود بھی بولتے, سننے اور بولنے کا عمل ساتھ ساتھ جاری رکھتے, تو کیسے دل پہ اترتا. اچھا, اسی طرح یہ بات بھی درست ہے کہ تجوید کی کلاس ہو رہی ہے اور آپ بیٹھ کے ترجمہ لکھ رہے ہوں یا یاد کر رہے ہوں یا سیرہ کا ٹیسٹ تیار کر رہے ہوں, یعنی پڑھایا کچھ جا رہا ہوں کر آپ کچھ اور رہے ہوں. اسی طرح بعض لوگ سنتے بھی رہتے ہیں اور ساتھ کچھ اور لکھتے بھی رہتے ہیں, یہ بھی ایک مذاق ہے قرآن کے ساتھ. سننا ہے تو سنیے, کچھ اور کرنا ہے تو پھر وہ کیجیے, پھر سنیے نہیں تھا. اور خصوصاً جب سیکھنے سکھانے کا معاملہ ہو تو دو کام اکٹھے نہیں ہو سکتے. سننے کے وقت سنیے, بولیے بھی نہیں. یہاں کس چیز سے منع کیا جا رہا ہے؟ لا تحرک بھی لسانک, زبان کو حرکت بھی نہ دیجیے. ये भी कहा जा सकता था ना कि ना बोलिए, लेकिन ना बोलिए कहने के बजाय क्या कहा गया, जबान मिलाइए बिना। नहीं हो सकता बोलने में ये शोभा होता कि इंसान ऊंचा बोले तो फिर दूसरे को सुनाई दे, तो उससे मना किया गया। नहीं, जेरे लब भी मत बोलिए, क्योंकि अल्लाह ने किसी इंसान के सीने में दो दिल नहीं रखे, क्योंकि बोलने के लिए भी सोच समझ चाहिए और सुनने के लिए भी चाहिए। ये तो नहीं हो सकता कि एक दिल आप सुनने के लिए इस्तेमाल कर रहे हैं और दूसरे दिल को आपने बोलने के लिए लगा रखा। एक वक्त में एक ही काम हो सकता है। और आप सल्लल्लाहु अलैहि वसल्लम का मामला और ज्यादा एहतियात का था, क्योंकि आप ही के जरिए जो पहुंचना था पहुंचना था, अगर वहां किसी किस्म की कोई कमी पेशी हो जाती तो बात मुश्किल हो जाती। और वैसे भी ये है कि कुरान कोई आम किताब नहीं है, ये दुनिया की अजीम शान किताब है। जितनी ये बुलंद है, जितना इसके साथ अजर सवाब है, बरकतें हैं, उतनी ही इसके साथ एहतियात जरूरी। पढ़ते वक्त तवज्जो से पढ़िए, सुनते वक्त तवज्जो से सुनिए, पढ़ाते वक्त तवज्जो से पढ़ाइए। अगर आपने कहीं भी इधर उधर गफलत की तो नतीजा क्या होगा? इसी वजह से आप सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में इतना सुकूत होता था, इतनी खामोशी होती थी, इतनी तवज्जो होती थी कि बाजू का सहाबा के सर पे आके परिंदे बैठ जाते थे, तब भी वो नहीं हिलते थे। यानी परिंदों को पीछे से नहीं पता चलता था कि ये इंसान है, ये कोई कपड़े भी ढेर रखे हैं। और ये यकसुई बेहद जरूरी होती है। ये नहीं कि उस्ताद अपनी इज्जत कराना चाहता है, इसलिए चाहता है कि यकसुई हो और कोई बोले ना और कोई हिले ना। ये सब कुछ दरअसल इसी किताब के एहतराम में होता है। तो अगर जबान जैसी चीज को हरकत देना मना है तो खुद भी हरकत करना फिर मना है। हिलना जुलना, इधर उधर होना, पंखे चलना, ये सब चीजें जो है इसी में आ जाती। यानी कुरान की मजलिस बहुत यकसुई की मजलिस होनी चाहिए। ला तुहर्रिक बिही लिसानक लितअजल बिही, अपनी जबान को हरकत मत दीजिए कि इसे जल्दी याद कर सके। यानी घर जाके याद करना पड़ेगा, यही साथ साथ दो दो दफा कह के याद कर लें। इन्ना अलैना जमअहु व कुरआना, बेशक हमारे जिम्मा है इसको जमा करना, यानी आपके सीने में इसको जमा करना। व कुरआनहु, और आपकी जबान पर इसकी किरात को जारी करना, ये हमारी जिम्मेदारी है। आपकी याददाश्त से कुछ नहीं निकलेगा, आप बस जो काम हो रहा है उसी पर तवज्जो रखिए, दूसरे के आप मुकल्लफ नहीं। उसके पीछे जाना उजलत करना है, और उजलत हिकमत कुरानी के मुनाफी चीज है। सैयदना इब्न अब्बास कहते हैं कि सैयदना जिब्रील अलैहिस्सलाम आप पर वही लेकर आते तो आप जबान और लब हिलाते रहते कि कहीं भूल ना जाए। इससे आप पर बहुत सख्ती हो जाती जो दूसरों को भी मालूम हो जाती थी। तो अल्लाह ताला ने ये आयात नाज़िल की, आप बहुत टेंस हो जाते थे कि कहीं कुछ भूल ना जाए। हम भी बाबू को सुनते वक्त टेंस हो जाते हैं ना कि कुछ मिस ना हो जाए। इस पर आप सल्लल्लाहु अलैहि वसल्लम पे बहुत सख्ती हो जाती जो दूसरों को भी मालूम हो जाती थी। तो अल्लाह ताला ने ये आयात नाज़िल फरमाई, यानी वही का आपके दिल में जमा देना, याद करा देना हमारे जिम्मा है, इसका पढ़ाना भी हमारे जिम्मा है। तो जब हम पढ़ चुके तो आप भी उसी तरह पढ़े जिस तरह हमने पढ़ा था, और जब तक वही उतरते रहे खामोश सुनते रहे, फिर वही के अल्फाज को आपकी जबान पर रवा कर देना भी हमारे ही जिम्मा है। चुनांचे इन आयात के नुज़ूल के बाद जब जिब्रील अलैहिस्सलाम आते तो आप खामोश रहते, जब चले जाते तो आप इसी तरह पढ़ के सुना देते जिस तरह अल्लाह ताला ने आपको सुनाया होता। فَإِذَا قَرَأْنَاهُ فَاتَّبِعْ قُرْآنَهُ, फिर जब हम इसको पढ़ रहे हो तो आप उसके पढ़ने की पैरवी करें, यानी गौर से सुने, उसको फॉलो करें। जैसे मैं आपको वाज़ुकत कहती हूँ ना कि किरात लग रही है, आप लफ्ज़ लफ्ज़ को पकड़े, लफ्ज़ लफ्ज़ के पीछे जाए, एक एक लफ्ज़ के साथ चले। ये नहीं कि एक आयत सुन ली फिर ख्यालों में खो गए फिर होश में आया अच्छा अभी क्या लगा हुआ है, इस तरह नहीं। जब किरात चल रही हो जैसे चाहे यकसुई इख्तियार करे, चाहे कुरान को देख के, चाहे आंखें बंद करके, लेकिन सुनते वक्त एक एक लफ्ज़ को पकड़ा करे, लफ्ज़ लफ्ज़ के पीछे चला करे। और जब आपको अल्फाज का माना आएगा, रूट्स आएंगे, उसकी गहराई में आप जानेंगे, तो आप देखेंगे कि इंशाल्लाह आपकी अपनी समझ का और दिल की सफाई का अमल और तेज हो जाएगा। और फिर सत्तर में सिर्फ सुनने की पैरवी नहीं बल्कि अमल करना भी मुराद है। यानी जो कुछ पढ़ाया जा रहा है उस पर आप अमल भी कीजिए। तुम इन अलैना बयाना, फिर इसको बयान करना भी हमारे जिम्मा है। कुरान का बयान क्या चीज है? बयान सिर्फ अल्फाज को दोहराने का नाम नहीं बल्कि अल्फाज के मफहूम बताना, उसकी शरह और तफसीर करना, उस पर अमल के तरीके बताना, इसमें सब कुछ शामिल है। کیونکہ قرآن پر عمل کرنے کے لیے ضروری ہے کہ اس کی سمجھ بھی ہو، کیونکہ اگر بات سمجھ نہیں آئے گی تو عمل کہاں سے ہوگا. مثلاً اب دیکھیے کہ قرآن پاک کے احکامات تو بڑی چیز ہیں، اگر کسی کی چھوٹی سی بات بھی سمجھنا ہے تو آپ اس کی بات پر عمل نہیں کر سکتے. ایک دفعہ میں نے کسی سے چینج لانے کو کہا، پیسوں کا چینج، تو وہ چین اٹھا لائے چین، کیونکہ بری طرح بات سمجھی نہیں. یعنی بہت دفعہ ایسے آپ کے ساتھ بھی واقعات ہوئے ہوں گے کہ آپ کسی کو کچھ کہتے ہیں لانے کو، وہ کچھ اور لا کے کھڑا ہو جاتا، آپ سر پیٹ لیتے، یہ کیا تم نے سمجھا ہی نہیں میں نے کیا کہا تھا. اور یہ جو لیک آف کمیونیکیشن ہے یا مس کمیونیکیشن ہے، یہ بہت سارے مسائل پیدا کرتی ہے. سب خرابیوں کی جڑ ہے تعلقات اور معاملات ہیں. دو انسانوں کے تعلقات کی خوبی کس پر منحصر ہے؟ اچھی کمیونیکیشن پر، بات کو واضح طور پر کنوے کرنا اور اچھے لسنر ہونا، اچھی طرح غور سے سننا پھر اس کو یاد رکھنا، ایک اچھی زندگی گزارنے کے لیے بے حد ضروری. کچھ لوگ پراگ انداز ذہن رکھتے ہیں، جب کوئی ان سے کچھ کہے تو وہ توجہ سے بات نہیں سنتے، وہ کہیں اور ہی ہوتے ہیں. تو جب ان سے کہا جاتا ہے کہ آپ یہ کر لیجئے تو کچھ اور ہی کر کے لے آتے ہیں. بعض لوگوں کی عادت یہ ہوتی ہے کہ دوسرے کے سامنے جھوٹ موٹ کا سر ہلاتے رہتے ہیں، سمجھ آگے بالکل آگے، اچھا کہا جاتا کر کے آؤ تو کچھ اور ہی کر کے آتے ہیں، وہ اور زیادہ تکلیف دہ چیز ہوتی. اچھا بعض لوگ سامنے کہتے ہیں ٹھیک ہے جو آپ کہیں بالکل درست، اور باہر جا کے کہتے ہیں وہ کیا کہا گیا تھا مجھے تو کچھ سمجھ ہی نہیں آیا. آپ کو پتا ہے منافقین کی علامت بتائی تھی کہ قرآن کی مجلس میں بیٹھ کے دھیان ان کا کہیں اور ہی ہوتا تھا، یعنی ان کی توجہ سننے میں نہیں ہوتی، وہ تو لکڑیوں کے کندے تھے جو دیواروں کے ساتھ ٹیک دیے گئے، بے حس بے شعور. اور جب قرآن اتر چکا ہوتا سب سن سنا کے باہر جاتے تو نظر اباز ہوں گے لاباس، ایک دوسرے کی طرف دیکھتے اور کہتے کہ وہ ابھی کیا کہہ رہے تھے اور کون سی صورت نازل ہوئی اور کیا مفہوم بیان ہوا. تو دین کی خدمت کرنے والے ایسے نہیں ہوا کرتے. اگر آپ واقعی چاہتے ہیں آپ کا عمل بدلے تو آپ کو اپنی لسننگ امپروو کرنی ہوگی. حاضر دماغی کی ضرورت ہے، توجہ کی ضرورت، اور پھر اس کے بعد بات کو واضح انداز میں کلیئر کٹ انسٹرکشن کے ساتھ آگے بتانے کی صلاحیت آپ کے اندر ہونی چاہیے. اس کے لیے ہم سوچ رہے ہیں کہ انشاءاللہ اس کورس کے بعد ایک چھوٹا سا ٹریننگ کورس آفر کریں گے آپ کو، کہ جن لوگوں کو بھی اس میں اللہ نے توفیق دی وہ اس میں شریک ہوں اور اپنی کچھ سکلز کو ڈیولپ کریں. کیونکہ ابھی تو تفسیر کے علاوہ یا چند سبجیکٹس کے علاوہ کوئی اور بات کرنے کا موقع ہی نہیں ملتا، یعنی تفسیر ہی کے گرد رہتے ہیں، کوئی اور بات کرنے کا وقت اور موقع ہی نہیں ہوتا. تو بات یہ ہے کہ صرف قرآن کا پڑھنا کافی نہیں، اس کا بیان بھی ضروری ہے. کیونکہ یہاں پر اللہ تعالیٰ کیا فرما رہے ہیں، انا علینا جمعہ نمبر 1 و قرآنہ نمبر 2 اور بیانہ نمبر 3. سماعت جمع کرنے کا سبب بنتی ہے، سماعت کے بعد پھر ڈلیوری، لسننگ کے بعد کمیونیکیشن، اس کو بولنا بتانا، اور پھر وہ بھی زیادہ بہتر طور پر کب کام کرتی ہے، جب فتبر قرآنہ ہو، کہ کوئی اور پڑھ رہا ہو تو سنتے وقت پوری طرح فالو کرنا، خیالات کو بھٹکنے سے بچانا، اور پھر جب سن لیا ناظرہ پڑھنا آ گیا تو پھر ترجمہ اور تفسیر پڑھنا بھی ضروری ہے اچھا مسلمان بننے کے لیے، اس کا بیان بھی ضروری ہے. اور ایک اور بات، آپ اس وقت بھی سن رہے ہیں سیکھ رہے ہیں لیکن آدھا علم ہے ابھی، پختہ اس وقت ہوگا جب آپ کے منہ سے نکلے گا، جب آپ بیان کریں گے، جب آپ کسی کو بتائیں گی. یہ جو چھوٹی موٹی کوشش ہوتی ہے نا پیپر میں چند سوالوں کے جواب آپ سے لکھواتے ہیں، یہ بھی دراصل بیان ہی کے لیے ہے کہ آپ کو ایکسپریس کتنا کرنا ہے، آپ اسے کنوے کتنا کر سکتے ہیں. کیونکہ جو بات آپ کنوے کر سکتے ہیں وہی بات دراصل آپ کی سمجھ میں ہوتی ہے، اتنی ہی آپ کی سمجھ، اور جس انداز سے کنوے کرتے اتنا ہی آپ کا انڈرسٹینڈنگ کا لیول ہے. تو انا علینا بیانا، گویا اللہ تعالیٰ نے صرف قرآن نہیں اتارا، اس کا بیان بھی اتارا. اور نبی صلی اللہ علیہ وسلم نے سب سے پہلے قرآن پاک کے مشکل مقامات کی خود وضاحت فرمائی، علمی بھی اور عملی بھی. اور دیکھا جائے تو حکمت یا حدیث جو ہے وہ بیسیکلی قرآن کی تفسیر ہے، اور آپ کی اپنی زندگی اور سیرت کا خلقہ القرآن، وہ بھی قرآن کا بیان ہے، کچھ بیان عمل سے اور کچھ بیان علم سے. کلا ہرگز نہیں، بل تحبون العاجلہ، بلکہ تم جلد ملنے والی چیز سے محبت رکھتے ہو. یعنی یہ جلد بازی انسان کی فطرت میں ہے، اور یہ جلدی پڑھنا اور جلدی جلدی ختم کرنے کا شوق، یہ بھی کس وجہ سے ہوتا ہے؟ کہ انسان جلد باز ہے، بہت سی چیزوں کو جلدی کر لینا چاہتا ہے. ہماری ساری زندگی میں، یعنی کہ اس کورس کے ساتھ ہی معاملہ ہے، یہ ساری زندگی میں ہمارے یہی حال ہے. اگر آپ ایک دن کا جائزہ لیں کہ دن میں کتنی دفعہ جلدی میں جائیں، اٹھتے وقت جلدی، تیار ہوتے وقت جلدی، لیٹ ہو رہے ہیں لیٹ ہو رہے ہیں لیٹ، کوئی دن ہمارا خالی نہیں جس میں لفظ لیٹ شامل نہ ہو. جتنی جلدی بچاتے ہیں اتنے ہی لیٹ ہوتے ہیں. اور بنیادی طور پر اس کا بیج کہاں لگا ہوا ہے؟ کیا سبب ہے؟ تشبہ العاجلۃ، جلدی ملنے والی چیزوں سے ہم کو محبت ہوتی ہے. اور عاجلہ سے مراد یہاں بنیادی طور پر دنیا ہے جو ہمارے آس پاس ہے. وتذرون الآخرۃ، اور تم آخرت کو چھوڑ دیتے ہو، آخرت بھول جاتے، آخرت تمہارے خیال میں نہیں رہتی. صرف وہ کام کرنا چاہتے ہو جو دنیا میں فائدہ مند، جس کا فائدہ ثواب نتیجہ رزلٹ جلدی ملے. وہ کام نہیں کرنا چاہتے جس کے کرنے میں وقت لگے اور اللہ تعالیٰ کے اپنے انداز ہیں. جیسے سأل سائل بعذاب واقع میں آپ نے پڑھا کہ اہل مکہ بھی جلد بازی کر رہے تھے، یستعجلونک بالعذاب. تو بعض اوقات انسان جلدی کی محبت میں اچھائی کی بجائے برائی بھی مانگ لیتا ہے. فرمایا کہ تمہاری بہت سی بدعمالیوں کا سبب دنیا کی محبت ہے. اصل میں یہ تو بیچ میں جملہ معترضہ ہے نا، لا تحرک بھی لسانہ سے لے کر بیانہ تک. اب کی آیات جو ہے ان کو پیچھے سے آپ جوڑیں گے، آیت 15 سے اور اس سے بھی پیچھے سے، کہ انسان کو قیامت کے دن بتا دیا جائے گا جو اس نے آگے بھیجا جو پیچھے چھوڑا. انسان کو خود اپنے اعمال کا پتا ہے، خواہ وہ کتنی معذرتیں پیش کرے، اور بہت سی خرابیوں کی جڑ اور بہت سے گناہ جو انسان کرتا ہے جس پر کل انسان کو معذرت کرنی پڑے گی، اس کا سبب ہے دنیا کی محبت اور آخرت کو بھول جانا. جو آخرت کو یاد رکھے وہ جلد باز نہیں ہوتا، کیونکہ اس کو پتا ہے کہ مجھے صلہ ملنا ہی ملنا ہے. اگر وقتی طور پر کسی نے شکریہ ادا نہیں کیا، وقتی طور پر کسی نے پرواہ نہیں کی آپ کی، کوئی آپ کو نتیجہ رزلٹ سامنے نظر نہیں آیا، آپ کی کسی نے قدردانی نہیں کی، آپ کی کوششوں کو کسی نے نہیں سراہا، وہ کوئی فرق نہیں. آخرت پر ایمان لانے والا اسی رفتار سے کام کرتا چلا جاتا ہے کہ اس کے سامنے ایک بلند مقصد ہے، وہ اس کی طرف بھاگ رہا ہے، اس کی طرف دوڑ رہا ہے. وہ چھوٹے چھوٹے مقاصد کو نہیں دیکھ رہا، یہ نہیں دیکھ رہا کہ میں نے آج یہ نیکی کی تو کل اس کا نتیجہ کیا نکلا، اور اگر نہیں نکلا تو پرسوں میں یہ نیکی چھوڑ رہا ہوں. نہیں، وہ آخرت کے وعدے پر اور یقین پر کام کرتا چلا جاتا ہے. وجوہ ہوئی یوم اذن ناظرہ، کچھ چہرے اس دن تر و تازہ ہوں گے. الی ربہا ناظرہ، اپنے رب کی طرف دیکھ رہے ہوں گے. ناظرہ نون بادرے سے، تر و تازہ پر رونق، حشاش بشاش فرش، یعنی حشر کا میدان اور حشر کی گرمی ان کے چہروں کو متاثر نہیں کرے گی، وہ پھر بھی فریش ہی ہوں گے. الی ربہا ناظرہ، اور اس فریشنس کا راز کیا ہوگا؟ کہ انہیں صبح شام اپنے رب کا دیدار نصیب ہوگا، یعنی جنت میں پہنچ کر اپنے رب کو دیکھیں گے. یہ جو ناظرہ کا لفظ ہے، اسی پر آپ صلی اللہ علیہ وسلم نے بھی ایک دعا دی تھی اپنی امت کو، نظر اللہ امرأً سمع مقالتی، اللہ بارونق کر دے اس شخص کا چہرہ جس نے میری کوئی بات سنی، پھر اس کو یاد کیا، پھر اسے آگے پہنچایا. آپ دیکھیں کہ انسان کے چہرے پر جو تاثرات ہوتے ہیں، یا اس کی خوشی ہوتی ہے، یا اس کی جو فریشنس ہوتی ہے، اس کا تعلق صرف شکل و صورت سے نہیں ہوتا، صرف صحت سے نہیں ہوتا. بعض چہرے کھلے ہوئے روشن ہوتے ہیں، کیوں؟ اس لیے کہ ان میں اندر خوش ہوتا ہے نا، دل خوش ہوتا ہے، دل مطمئن ہوتا ہے، تو پھر کوئی بھی چیز ان کے چہرے پر اثر انداز نہیں ہوتی. لیکن کوئی بھی ایسا شخص جو مغموم القلب ہو، جس کا دل غمگین ہو، جس کے دل پہ خوف ساری ہو، کوئی وحشت ہو، کوئی ڈپریشن ہو، اس کا چہرہ کھل سکتا ہی نہیں. چہرے اندر کے عکاس ہیں. اچھا آپ نے دیکھا ہوگا کہ بچپن میں بچوں کے چہرے اور طرح ہوتے ہیں، بے فکرے ہوتے ہیں نا، کتنے فریش ہوتے ہیں، کتنی چمکتی آنکھیں ہوتی، کوئی خوف اور کوئی غم نہیں ہوتا. جو بےچارے اسکول جانے لگتے ہیں اور فیل پاس ہونے کا تصور ڈیولپ ہوتا ہے ان کے اندر، پھر آپ دیکھیں کہ ان بےچاروں کی کیسی کیسی پریشانیاں جنم لیتی ہیں. اور پھر جو جو عمر بڑھتی چلی جاتی ہے، یہ خوف بڑھتے ہی چلے جاتے ہیں. اور اسی طرح نہ صرف یہ کہ زندگی میں، بلکہ آپ نے دیکھا ہوگا کہ مختلف اگر مرے ہوئے لوگوں کو آپ دیکھیں تو ان کے چہروں پر بھی تاثرات فرق ہوتے ہیں. کچھ چہرے ان میں سے مسکراتے ہوئے ہوں گے، مطمئن ہوں گے، और कुछ चेहरे उनको देखकर आपको खौफ आएगा, मौल आएगा, और ये डिपेंड करता है कि मरने वाले की मौत कैसे आई है। तो कुछ चेहरे यानी नेक काम करने वाले उस रोज तरोताजा होंगे, इला रब्बिहा नाज़िरा, अपने रब को देखकर खुश हो रहे होंगे। वो अल्लाह ताला को देखने की जो खुशी होगी उससे जो आंखों में चमक आएगी और दिल में जो खुशी आएगी वो चेहरों से फूटी पड़ रही होगी। हर इंसान के साथ ऐसे होता है कि कुछ चीजों को देख के, कुछ इंसानों को देख के, कुछ सीन्स को देख के एकदम खुश हो जाते हैं, चेहरा खिल उठता है। आप सोचें कि अगर दुनिया की छोटी छोटी चीजों को देख के इंसान खिल उठता है तो अल्लाह ताला को देखकर अगर वाकई सच्ची मोहब्बत है, सच्ची मोहब्बत है तो, वरना तो कोई फर्क नहीं पड़ता देखे कि ना देखे, इंसान परवाह नहीं करता। किस चीज को देखना चाहता है इंसान और बार बार देखना चाहता है, देखकर उसका दिल नहीं भरता उसी चीज को जिससे उसे मोहब्बत होती। क़यामत के दिन अल्लाह की जात को देखकर जो खुशी होगी वो इतनी ज्यादा होगी, दिलों को इतनी ठंडक से भर देगी कि चेहरे भी खिल उठेंगे। और अल्लाह ताला का जो दीदार होगा वो बिल्कुल सामने होगा ना। हदीस में आता है, बुखारी की रिवायत है, इन्नकुम सतरौना रब्बकुम अयानन, तुम अपने रब को बिल्कुल सामने देखोगे, अलानिया देखोगे। हज़रत सुहैब से रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब जन्नती लोग जन्नत में दाखिल हो जाएंगे तो अल्लाह ताला उनसे फरमाएगा, क्या तुम चाहते हो कि मैं मजीद तुम्हें कुछ दूं? वो अर्ज करेंगे, क्या आपने हमारे चेहरे रोशन नहीं कर दिए? क्या आपने हमें जन्नत में दाखिल नहीं कर दिया और जहन्नम से बचा नहीं लिया? इस पर अल्लाह ताला पर्दा हटा देगा और उन लोगों को जो कुछ इनामात मिले थे उनमें से कोई इनाम भी उन्हें इससे ज्यादा महबूब ना होगा। अंदाजा का ऐसा था ना कि आप कुछ चीजें खोल कर बैठे हुए हैं, अपने ऊपर चीजें बखेर लिए हैं इधर उधर, इतने में आप सुनते हैं कि कोई ऐसा शख्स आए जिससे आपको बहुत मोहब्बत, तो आप क्या करें, हर चीज फेंक के छोड़ो 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 फेंको इसको, आप उठ भागते, हर चीज भूल जाती है ना। बिल्कुल इसी तरह क़यामत के दिन जन्नत में हर चीज इंसान को मिल जाएगी, जन्नत में इंजॉय कर रहा होगा तो एक खबर मिलेगी कि अल्लाह ताला का दीदार होने लगा, सब चीजें छोड़ देगा और भूल जाएगा कि कुछ और भी, और सिर्फ अपने रब को देखने में मशगूल हो जाएगा। कोई इनाम इससे ज्यादा जन्नतियों को पसंद ना आएगा कि अल्लाह ताला अपना आप दिखाए, लेकिन अल्लाह ताला मुजरिमों को अपना आप नहीं दिखाएंगे। इन्नहुम अन रब्बिहिम यौमा इज़िल महजूबून, अल्लाह ताला मुजरिमों से खुद को हिजाब में रखेंगे, उनके सामने नहीं आएंगे। हजरत अबू हुरैरा से रवायत है, लोगों ने पूछा, या रसूल अल्लाह, क्या क़यामत के दिन अपने रब को हम देखेंगे? आपने फरमाया, क्या तुम्हें सूरज और चांद को देखने में कोई मुश्किल होती है जबकि बीच में बादल भी ना हो? लोगों ने अर्ज किया, नहीं। आपने फरमाया, इसी तरह तुम अपने रब को देखोगे, कोई पर्दा बीच में ना होगा। हजरत अब्दुल्लाह बिन उमर की रिवायत है कि अहले जन्नत में कम से कम दर्जे का आदमी जो होगा वो अपने सल्तनत की वुसअत 2000 साल की मुसाफत तक देखेगा, और इनमें सबसे ज्यादा फजीलत रखने वाले लोग हर रोज 2 मरतबा अपने रब को देखेंगे। ये भी फिर आमाल के साथ है कि आप कितना देखने के मुस्तहिक हैं। जो आमाल के एतबार से फजीलत में होंगे वो 2 मरतबा देख सकेंगे, ये भी कुछ लोग 1 मरतबा देखें, और हो सकता है कुछ लोग हफ्ते में 1 दफा देख सकें। तो यहाँ से आप ये भी देखें कि अल्लाह ताला ने खुद को हिजाब में रखा हुआ ना, औरत के लिए भी हिजाब पसंद किया है। अल्लाह ने खुद को क्यों हिजाब में रखा हुआ? इसलिए क्योंकि मामूली चीज नहीं कि हर एक को नजर आए, कोई अहल हो तो उसको नजर आए, लेकिन आज की औरत ने अपने आप को क्यों इतना सस्ता कर दिया है कि वो हर एक को अपना आप दिखाने को तैयार, जो जैसा तैसा हो देखता चला जाए, अपनी ही कदर घटा दी। अच्छा, ये जो नाजरा है ना, ये देखने के मामले में भी आता है। ये जो नाजरा कुरान पाक आप पढ़ते हैं ना, ये देख के पढ़ने को कहते हैं, इसी से है ये नजर से बेसिकली। और नाजरा इंतजार के मामले में भी है, यानी हशर के मैदान में भी उनके चेहरे बड़े मुतमैन होंगे, फ्रेश होंगे, और वो इंतजार कर रहे होंगे, ठीक है बाकी सब कुछ हो गया, अब अल्लाह ताला कब नजर आएंगे। इला रब्बिहा नाज़िरा, उनकी निगाहें किसी और ही को ढूंढ रही होंगी। अच्छा, आपने दुनिया में भी नोटिस किया होगा ना कि हर इंसान की निगाहें किस चीज को तलाश कर रही होती है, जिस चीज का उसको इंतजार होता है, जो उसकी पसंदीदा होती है। अच्छा, फिर आप देखिए कि कुछ चीजों का तस्वर आते ही आप खिल उठते हैं, आप मुस्कुराने लगते हैं, और जो जो इंतजार की घड़ियां कम होती जाती हैं आपके चेहरे खिलते चले जाते हैं, जैसे आजकल आप खिल रहे हैं कि कोर्स खत्म होने के फिर वो कुरान पढ़ने की रौनक होगी। क्योंकि मैं कुछ लोगों के चेहरे पहले दिन की पहचानती हूँ, सबके तो नहीं, लेकिन जब आप इंटरव्यू पे आए थे तो कुछ लोगों का आना मुझे बहुत अच्छी तरह याद है। तो उसमें और अब मैं जब मैं फर्क देखती हूँ, मैं इमेजिनेशन में तस्वीर में फर्क महसूस करती रहती हूँ। वो तस्वीर लाती थी, जैसे अब क्लास की बैठी हुई तस्वीर लाती हूँ, कुछ लोगों के चेहरों से बहुत बड़ा फर्क है। तो ये कुरान की जो एक रौनक और मोहब्बत, और खासकर कर अल्लाह की मोहब्बत जो दिलों में आती है, जो हर लम्हा इंसान को खुश रखती है। वक्ती तौर पर थोड़ा बहुत गम आ भी जाए तो वो चढ़ जाते हैं बादल जल्दी, फिर अल्लाह की मोहब्बत इंसान को जीने का हौसला देती है। इला रब्बिहा नाज़िरा, नाज़िरा एक तो ये कि वो देख रहे होंगे, दूसरा माना ये कि मुंतज़िर होंगे, इंतजार में, शौक में उनके चेहरे चमक रहे होंगे, खिल रहे होंगे कि अभी बहुत अच्छी चीज दिखाई देगी। और कुछ चेहरे उस दिन उदास होंगे, कुछ चेहरे उदास होंगे, मुंह बसूरे हुए होंगे, जर्द रंग के होंगे, फीके पड़े हुए होंगे, तेवर बिगड़े हुए होंगे, बेरौनक होंगे। तो जुन्नो, वो समझ रहे होंगे, अयुफाला बिहा फाकिरा, कि उनके साथ कमर तोड़ बर्ताव होने वाला है। फाकिरा ऐसी मुसीबत को कहते हैं जो रीढ़ की हड्डियों को तोड़ने वाली, और रीढ़ की हड्डी टूट गया तो इंसान उठ के कहाँ खड़ा हो सकता है। कमर कब टूटती, ये भी एक मुहावरा है ना, जब इंसान पर गम का बहुत बड़ा बोझ आता है। मसलन किसी का जवान बच्चा फौत हो जाए तो लोग क्या कहते, तो बच्चे की वफात ने उसकी कमर तोड़ दी। किस चीज का इशारा, गम की कसरत का इशारा, इस सदमे ने तो मेरी कमर तोड़ दी। तो कयामत के दिन का सदमा और गम और दुख ऐसा होगा कि इंसान की कमर तोड़ देगा, और फिर सजाएं भी ऐसी होंगी कि इंसान की कमर टूट जाएगी सहते सहते। यानी कौन से चेहरे उदास होंगे, जिनको पता चल जाएगा कि अब जहन्नम में ही जाना है, बस और कोई रास्ता नहीं, कोई जगह नहीं, अब हमारा ठिकाना आग है। तो उसके तस्वीर से ही वो परेशान हो उठेंगे।